نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. سیرت النبی کے سلسلے میں آج ہم غزوہ حنین کو دیکھیں گے. پیج نمبر ہے 312. اس سے پیچھے جو آخری چیز تھی وہ غزوہ فتح مکہ تھا، جس کو ہم نے ایک سے زیادہ نشستوں میں دیکھا تھا کہ کن حالات سے گزرتے ہوئے مکہ فتح ہوا، اور اب صبر کا وہ پیارا بدلہ ملا کہ جس کا کبھی صحابہ کرام نے گمان بھی نہیں کیا تھا. غزوہ حنین کے کچھ حالات کہ یہ کیوں پیش آیا، کیسے ہوا، تو ہم پیچھے دیکھ چکے کہ مکہ فتح ہو چکا تھا. کچھ قبائل جن میں سے قیس اعلان کے قبائل مشورے کے لیے اکٹھے ہوئے، ان میں ثقیف اور خوازن پیش پیش تھے، یعنی یہ کچھ مشکل نام ہیں. جہاں بھی قبائل کے نام آئیں سیرت کے اس سلسلے میں تو سوچے کہ یہ ہمارا مقصد نہیں ہے، ان کے اوپر الجھے نہیں، ہم تو اللہ کے نبی کی زندگی سے سبق لینا چاہتے ہیں نا. لیکن ظاہر ہے کہ کچھ ایسے نام ہوتے ہیں جو ہمارے کلچر میں آج کل عام نہیں، تو بعض دفعہ سیرت اس وجہ سے بوجھل لگنے لگتی ہے لوگوں کو. تو بس آپ کہہ لیجئے کہ کچھ قبائل تھے وہ اکٹھے ہوئے، کہنے لگے محمد اپنی قوم کی جنگ سے فارغ ہو چکے ہیں صلی اللہ علیہ وسلم. اشارہ کیا تھا کہ قریش کے ساتھ اب آپ کا معاملہ نبٹ چکا، اب انہیں ہمارے ساتھ جنگ سے روکنے والا کوئی نہیں، لہٰذا کیوں نہ ہم ہی پہل کریں. دیکھیے دشمن کی عقل مندی کہ چونکہ اب مکہ تو فتح ہو گیا، مشرقین سے جنگ ختم، لڑائی جھگڑا ختم، تو ظاہری بات ہے کہ اب ہماری طرف آپ کا رخ ہوگا، تو چلے ہم پہل کر لیتے ہیں. چنانچہ انہوں نے جنگ کا فیصلہ کر لیا اور اپنی سپہ سالاری کے لیے مالک بن عوف نصری کو منتخب کیا، اور ایک بہت بڑا لشکر جمع کر کے اوطاس میں اتر پڑے. تو اوطاس وہ جگہ ہے جہاں پہ غزوہ حنین کے لیے یہ لوگ پڑاؤ ڈالتے ہیں. دشمن قبیلے کے لیڈر کا نام مالک بن عوف تھا، ٹھیک ہے. ان کے ساتھ عورتیں بھی تھیں، بچے بھی تھے اور مال مویشی بھی تھے. عرب لوگ جب سفر کرتے تھے تو یہ چیزیں ساتھ لے کے چلتے تھے، کیونکہ سفر کے دوران کھانا پینا بھی ضروری ہوتا تھا، سواریاں بھی چاہیے ہوتی تھیں، تو پھر جہاں ضرورت پڑتی تھی جانوروں کو ذبح کرتے اور اس سے فائدہ اٹھاتے. اس لشکر میں درید بن سما بھی تھا، بہت عقل مند معروف تھا، اس کی رائے کی پختگی کی شہرت تھی. جب اس نے دیکھا کہ بچوں کی اور عورتوں کی آوازیں آ رہی ہیں تو مالک جو کہ لیڈر تھا ان سے کہنے لگا، یہ کیا بھائی، یعنی آپ اپنے ساتھ بچوں کو لے آئے، یہ کیا بات، جنگ میں عورتیں تو نہیں آتی. تو مالک کہنے لگا کہ میں نے سوچا کہ ہر آدمی کے پیچھے اس کے گھر اور اس کے مال کو لگا دوں، یعنی گھر والوں کو اور اس کے مال کو لگا دوں تاکہ وہ ان کی حفاظت کے جذبے کے ساتھ جنگ کرے. مطلب یہ تھا کہ جب میدان جنگ میں ان کی عورتیں بچے ہوں گے، مال بھی ہوگا، تو وہ جوش سے جنگ لڑیں گے حفاظت کی نظر سے. یعنی یہ اس کی ایک سوچ تھی، آپ کہہ لے دیں کہ ایکسپلائٹ کرنے کے لیے اس نے ان لوگوں کو ساتھ رکھا. دریت نے کہا، واللہ ہی بھیڑ کے چرواہے ہو، بھلا شکست کھانے والے کو بھی کوئی چیز روک سکتی ہے؟ دیکھو اگر جنگ میں تم غالب رہے تو بھی کارآمد تو محض آدمی ہی اپنی تلوار اور نیزے کے ساتھ ہوگا، یعنی عورتوں اور بچوں نے تو نہیں لڑائی کرنی. تو اگر فتح ہو بھی گئی تو اس فتح میں ان عورتوں اور بچوں کا کوئی حصہ نہیں ہونا، اور اگر شکست کھا گئے تو تمہیں اپنے اہل اور مال کے سلسلے میں رسوا ہونا پڑے گا. واقعی بہت عقل مندی کی بات تھی. دیکھیے کہ دشمن ہو یا دوست ہو، عقل مندی کی بات اس کی ماننی پڑتی ہے. مسلمانوں کے حق میں اچھا ہو کہ برا یہ الگ بات ہے، لیکن اپنی وجہ سے اپنی جگہ کے حساب سے یہ شخص بالکل صحیح بات کہہ رہا تھا کہ اگر مسلمان جیت گئے تو شکست کی صورت میں یہ سب عورتیں اور بچے مسلمانوں کا مال غنیمت بنے گا. خیر دریت نے مشورہ دیا کہ ان کو واپس بھیج دو، لیکن مالک نے چونکہ لیڈر تھا اس نے رائے قبول نہ کی اور بچوں، مال مویشیوں، عورتوں سب کو اوطاس کی وادی میں جمع کیا اور خود فوجیوں کو لے کر وادی حنین میں منتقل ہو گیا جو اوطاس کے بازو میں ہے، یعنی اس کے ساتھ ہی ہے، اور وہاں کے فوجیوں کو کمین گاہوں میں چھپا دیا. یعنی بس اتنا کیا کہ عورتوں اور بچوں کو ایک خاص جگہ پہ روک کے وہاں سے تھوڑی دور جا کے میں جنگ کے لیے میدان چوز کیا. اس سے یہ بھی ہوا ہوگا کہ بچوں اور عورتوں پہ بھی ان کو حفاظت کے لیے کچھ لوگ چھوڑنے پڑے ہوں گے، تو خام خواہ میں راہ جاتے انہوں نے اپنا کام بڑھا لیا. بہرحال رسول اللہ صلی اللہ علیہ وسلم کو ان کے جمع ہونے کا علم ہوا. آپ مکہ سے ہفتے کے دن 6 شوال کو روانہ ہوئے. آپ کے ساتھ 12,000 کا لشکر تھا، 12,000. اس موقع پر صفوان بن امیہ سے 100 زرہیں ساز و سامان سمیت ادھار لی اور مکہ کا انتظام عتاب بن اسید رضی اللہ عنہ کو سونپا۔ یہاں آپ کو شاید حیرت ہوئی ہوگی، اس سے پہلے جنگوں میں جب نکلتے تھے تو عموماً یہ ہوتا تھا کہ مدینہ کا انتظام کس کے ہاتھ سونپا، لیکن یہاں آپ مکہ ہے تو یہاں سے دیکھیے کہ حالات بدلتے رہتے ہیں۔ آپ زندگی میں اگر ایک جگہ سے جڑ کے بیٹھ گئے اور آپ نے وہی بات ہے کہ ثاقلت من الارض کا ثبوت دیا کہ زمین کے ٹکڑوں، گھروں اور اپنی جائیدادوں کو ہی سنبھالتے اور نکھارتے رہے تو کوئی بڑا کام نہیں کر سکیں گے۔ اللہ کے نبی پہلے مکہ میں تھے تو مکہ میں تھے، اللہ نے وہاں جو کام لیا سو لے لیا، اللہ نے حکم دیا، بڑے مشکل حالات، بڑی جان کی قیمت لگی بھی، اور مکہ سے مدینہ چل پڑے، چل پڑے، چلتے گئے، پیدل چلنا پڑا، چل پڑے، اس سے پہلے طائف تک جا کے آ گئے، پھر مدینہ میں گئے تو وہاں کے اعصاب شکن حالات، پھر وہاں رہے، کوئی شکوہ نہیں، کوئی گلہ نہیں، پھر عمرہ کرنے کی نیت سے مدینہ سے مکہ آئے، آ گئے، حکم ملا، چل پڑے، بالکل مکہ سے قریب حدیبیہ کے مقام پہ روک دیے گئے تو رک گئے، واپس جاؤ چلے گئے، 2 سال کے بعد فاتح بن کے مکہ میں آ گئے، کام نہیں رکا۔ یہ ہے بندہ مومن۔ میں ان باتوں کو بولتی ہوں تو میرے ذہن میں جملہ آتا ہے حضرت ابراہیم کے بارے میں جو اللہ سبحانہ وتعالیٰ نے فرمایا کہ اس قال لہو اسلم قال اسلمت لرب العالمین۔ تو اصل میں ایک بندہ مومن کی یہ تصویر ہے، جب جہاں جو اللہ کا حکم ہو بس اپنی ذمہ داریاں ادا کرتا رہے، مکہ ہو کہ مدینہ ہو، دونوں کی حرمت اللہ کی وجہ سے ہے۔ تو جب انسان کی زندگی میں ایک بڑا مقصد ہوتا ہے اور اللہ کی رضا اور اللہ کے دین کی خدمت اور اللہ کے دین کے نفاذ سے بڑا مقصد دنیا میں کوئی ہو ہی نہیں سکتا، تو آپ بھی اپنے لیے اس میں عمل کی بات لکھیں کہ کبھی اپنی جگہوں سے پیار نہیں کرنا۔ انسانوں کی فطری محبت ہمارے دلوں میں ہوتی ہے، آپ لڑکی کو رخصت کرتے ہیں، جتنے مرضی پیارے رشتے آگے مل جائیں لیکن اس کو یاد آتے ہیں، لیکن پھر وہ ان کے ساتھ ہی تو نہیں ہر وقت لگی رہتی، ایک وقت ایسا بھی آتا ہے کہ اپنے بھائی بہن بھول ہی جاتے ہیں۔ ماں باپ کی زندگی تو زندگی تک ہو لیکن اس کے بعد تو پھر بس سب ایک ہی رشتے بن جاتے ہیں۔ تو کام کرنا، دین کے لیے اگر آپ کچھ چھوٹی چھوٹی قربانیاں دیں گے نا تو انشاءاللہ اللہ تعالیٰ آپ کا دل کھول دے گا۔ بہرحال ایک خوبصورت نقطہ ہے کہ آپ اب مکہ سے نکل رہے ہیں، دوبارہ مکہ آ گئے۔ اس سے یہ بھی پتہ چلتا ہے کہ ضروری نہیں کہ بندہ جب ایک جگہ سے جاتا ہے تو پھر دوبارہ وہاں کبھی نہیں آتا۔ جب مکہ سے نکلے تھے تو ایسا لگتا تھا ہائے مکہ، ہائے مکہ، چلے گئے، چلے گئے۔ مدینہ میں آ گئے تو ایسے لگا صرف مدینہ، مدینہ نہیں، ضرورت، کام، مدینہ میں کام پورا ہو گیا تو اب مکہ میں آ گئے۔ ابھی بھی آپ دیکھ لیجئے وہی جنگیں، وہی حالات، سورج چاہے مشرق میں نکلے یا مغرب میں کام کر رہا ہوتا ہے، ادھر سے سورج ڈوبتا ہے تو آپ دیکھتے ہیں کہ جاگے آپ دیکھیں گے کہ ایسٹ میں کھل جاتا ہے، وہاں والوں کا سورج چھپتا ہے تو ادھر کھل جاتا ہے، چاند کا بھی یہی حال ہے، موسموں کا بھی یہی حال ہے۔ ہمارے پاس دسمبر میں سردی ہوتی ہے تو آسٹریلیا میں گرمی ہوتی ہے، تو کام کرنے والوں کو موسم اور وقت اور حالات نہیں روکتے۔ ہر ایک اپنا مقام پہچانے کہ میں جہاں موجود ہوں کیا وہاں کے تقاضے پورے کر رہا ہوں، اور ہم سب سے اللہ تعالیٰ نے ہمارے بارے میں پوچھنا ہے۔ عموماً ایسے وقتوں میں ہم دوسروں کے اوپر نظریں رکھتے ہیں، وہ ایسے نہیں ہیں اس لیے یہ نہیں ہو رہا، وہ یہاں ہے تو ٹھیک ہے، وہ یہاں نہیں تو غلط، وہ بندہ نہ آئے تو بہت اچھا رہتا ہے، وہ آ جائے تو گڑبڑ ہوتی ہے۔ سب سے بے نیاز ہو کر خود کو پوچھیں کہ میں کیا کر سکتی ہوں، اگر آج میں کلاس میں نہ آتی کس کا نقصان ہوتا، میرا نقصان ہوتا، سب سیکھ جاتے میں محروم رہ جاتی، میرا درجہ کم ہوتا، اتنے الفاظ قرآن کے میری کانوں سے نہ ٹکراتے، میری لاکھوں نیکیاں کم ہو جاتی۔ تو آپ دیکھیں گے کہ جب آپ اپنی ذات اور اللہ کے درمیان میں بس الجھے رہتے ہیں تو آپ کو پھر دوسروں سے نہ امیدیں رہتی ہیں اور نہ شکوے رہتے ہیں۔ بہرحال نبی صلی اللہ علیہ وسلم نکلے، اور یہاں سے یہ بھی پتہ چلتا ہے کہ مکہ فتح کر کے اب سو نہیں گئے کہ بس یہ جشن منا لو فتح کا، ہر سال ایک دفعہ منا لیا کریں گے مکہ کے فتح والے دن، نہیں، آگے پھر محاذ ہیں اور چیلنج ہیں، چلتے جاؤ چلتے جاؤ، کہتے ہیں نا کہ ابھی تو اور امتحان باقی ہیں، اور قبر میں جا کر ہی شاید مومن کی روح کو سکون ملے تو ملے۔ نم کا نو مت لروس، ये नहीं आप कह सकते कि ये काम हो गया खत्म, अगला तैयार, अगला हो गया तीसरा तैयार, तीसरा, यही जोहदे मुसलसल है, यही है जिसको अल्लाह ताला ने कुरान पाक में बड़े खूबसूरत अंदाज से मुसलमानों को बता दिया कि तुम अपनी जिंदगी में कुछ हरकत पैदा करके काम करते जाओ। खैर वापस चलते हैं, हुनैन की जंग, निकले अपने साथियों के साथ अल्लाह के नबी। रास्ते में देखा कि बेर का एक बड़ा सा दरख्त है। अब अरबों का रिवाज क्या था कि अपने हथियार दरख्तों की शाखों पर लटका देते थे और वहाँ जानवरों को ज़िबा करते थे और दरगाह लगाते थे, यानी बुतों के नाम पे चढ़ावे देते थे। और ये जो दरख्तों पे हथियार लटकाए जाते हैं ना, इसको ज़ाते अनवात कहते हैं, अनवात, ठीक है, ज़ात वाला, जैसे ज़ू, ज़ू मुज़क्कर के लिए आता है तो ज़ात मुअन्नस के लिए, और अनवात हथियार। मैं इस बात को सोचती हूँ तो मेरे जहन में वो एक स्टैंड आ जाता है जो अमूमन हमारे पाकिस्तान में टेबलों पर रखा होता है कि जिसके चारों तरफ चमचे लटक रहे होते हैं, कहीं स्पून और कहीं नाइव्स और कहीं कांटे छुरियाँ जो होती हैं वो लटके होते हैं, तो बिल्कुल इसी तरह ये लटकाते थे। ये एक किस्म का असलहे का इजहार भी होता था। बस लोगों ने अल्लाह के नबी से कहा कि आप हमारे लिए भी ज़ात अनवात बना दीजिए जैसे कि इनके लिए है। तो आपने फरमाया कि अल्लाह अकबर, तुमने वैसी ही बात कही जैसी मूसा की कौम ने इनसे कही थी। क्या कहा था उन्होंने? सूरत अल आराफ आयत 138 में आता है,
قالوا يا موسى اجعل لنا إلها كما لهم آلهة
हमारे लिए भी एक माबूद बना दीजिए जैसे इनके लिए माबूद है। ये तफसीर में आप देख चुके हैं या देखेंगे कि किस तरह से बछड़े की पूजा होती देखकर बनी इसराइल के दिल में दोबारा वही बात जाग गई जो मिस्र में थी। तो अल्लाह के नबी ने वहाँ उनको ये बहुत बरमौका बात बताई। इससे क्या पता चलता है कि बाज़ औक़ात इंसान के हालात इस किस्म के हो जाते हैं कि वो उस वक्त किसी दूसरी चीज़ को रिलेट करना चाहता है लेकिन ज़ुबान पे अल्फाज नहीं आते, लेकिन अगर कुरान ज़ुबान पे आम हो तो इंसान अपने हालात के मुताबिक रिलेट करता रहता है। जैसा कि वो अपने मारूफ माइक का वाक्य सुना होगा, अब्दुल्ला बिन मुबारक को मिली थी जो अभी रिसेंटली कतर में एक लेक्चर हुआ था, अल्लाह की किताब और मेरी किताब, तो उसमें मैंने पूरा वो किस्सा सुनाया कि किस तरह से वो बूढ़ी अम्मा अब्दुल्ला बिन मुबारक के हर जुमले के बाद कुरान की आयत पढ़ती हैं। तो अल्लाह से दुआ करते हैं कि हमारी ज़ुबानों पर भी कुरान पाक इसी तरह से जारी हो जाए। है, और मूसा अलैहिस्सलाम ने जवाब में क्या कहा था जब कौम ने ये कहा? कहने लगे, तुम लोग तो जहालत की बात करते हो, और फिर आपने फरमाया ये तौर तरीके हैं, तुम लोग भी यकीनन पहलों के तौर तरीके अपनाओगे। यानी आपने उनको मना कर दिया कि हम ये काम नहीं करेंगे जो मुशरिकीन करते हैं। ये बताइए क्या हर्ज था? कोई किसी का दिल टूट रहा था क्या? था, दरख्त पे हथियार ही लगाने थे ना, ना तो इसमें किसी का दिल टूटता ना दीन का कोई नुकसान था। लेकिन फिर भी अल्लाह के नबी ने क्यों मना किया? इसलिए कि कुफार की मुमासलत से बचना चाहिए। हमारे यहाँ बड़े से बड़ी बिदत करी जाती है और पूछा जाए क्यों करते हैं तो कहते कि हरज क्या है, चलो कुरान ही तो पढ़ रहे हैं ना, क्या हरज है, चलो ये किसी को फ़ायदा ही तो हो रहा है ना। तो हरज ये है कि अल्लाह और उसके रसूल ने उसको पसंद नहीं किया। बाज़ लोगों ने लश्कर की कसरत देखी, क्योंकि इतना बड़ा लश्कर मुसलमानों के पास कम ही होता था, कहने लगे आज हम मखलूब नहीं होंगे, यानी अपनी कसरत पे मान हो गया। अल्लाह के नबी को ये बात नापसंद हुई। शाम हुई तो एक सवार ने आकर खबर दी कि बनू हवाजन औरतों बच्चों और ऊंट बकरियों समेत निकले हैं, यानी खबर मिल गई कि जो हकीकत थी उधर। आपने तबस्सुम फरमाया और कहा कि ये कल इंशा अल्लाह मुसलमानों का माल गनीमत होगा। ये देखिए एक लीडर की खूबी, हमेशा अपने साथियों के हौसले बुलंद करता है। जब कोई गिरने लगे, जब कोई जिस किसी का मोरल डाउन होने लगे तो फौरन उसको उभारने लगता है, कहा नहीं ये सब मुसलमानों को मिलेगा। इससे भी पता चलता है कि कभी भी मायूस कुन बातें नहीं करनी चाहिए। अंदर से दिल लरस भी रहा हो ना, खौफ भी आ रहा है, लेकिन जुबान पे आपके यही बात होनी चाहिए, नहीं सब ठीक होगा, क्योंकि अल्लाह पे जो भरोसा है, इंसानों पे भरोसा होगा तो फिर तो बहुत गम है, लेकिन अल्लाह पे भरोसा है तो बहुत सारी इंशाल्लाह खैर की बातें। 10 शवाल 8 हिजरी की रात अल्लाह के नबी हुनैन पहुंचे। वादी में दाखिल होने से पहले सहर के वक्त लश्कर को तरतीब दी। मुहाजरीन का परचम हजरत अली बिन अबी तालिब को दिया, औस का परचम उसैद बिन हुजैर को, और खजरज का परचम हबाब बिन मुनजर को, और कुछ दूसरे परचम दूसरे कबाइल को दिए। दो जिरहें पहनी, سر اور چہرے پر ہود لگائی. اس کے بعد ہراول دستے نے وادی میں اترنا شروع کر دیا. ہراول کہتے ہیں شروع کا اول, پہلا دستہ جو ہوتا ہے, یعنی فرسٹ رو کے جو فوجی تھے. اسے چھپے ہوئے دشمن کی موجودگی کا علم نہ تھا. ابھی وہ اتر ہی رہا تھا کہ اچانک دشمن نے ٹڈی دل کی طرح تیروں کی بارش کر دی. ٹڈی دل ایک سسری یا کیڑے کی طرح فصلوں پہ جو کیڑا پڑتا ہے اس کی طرح, اشارہ یہ کہ بہت زیادہ تیر پھینکے. پھر وہ فرد واحد کی طرح ٹوٹ پڑا. اس اچانک حملے سے ہراول دستے میں اضطراب پھیل گیا اور اس میں موجود مسلمانوں کے پاؤں اکھڑ گئے. جو لوگ پیچھے تھے وہ بھی انہی کے ساتھ ہو لیے اور یوں شکست ہو گئی. اس صورتحال سے بعض مشرکین اور بعض نو مسلم خوش ہو گئے. نو مسلم بھی خوش ہوئے جی, اس لیے کہ بھی ایمان دل میں نہیں آیا تھا, اوپر اوپر کا تھا. اندر کا ایمان جب ہوتا ہے نا تو انسان اسلام کی خوشی میں خوش ہوتا ہے, اور جب ابھی اسلام کا اوپر ایک صرف کھرینڈ آتا ہے نا, پھر اسلام کی فتح اور شکست سے پتہ نہیں چلتا, خوشی نہیں ہوتی. اور یاد رکھیے کہ اسلام وقت لگاتا ہے, کچھ وقت لگتے ہیں. کبھی کبھی آپ دیکھتے ہیں کہ زخم پہ کھرینڈ آ گئے, کوئی چھیل دے تو اندر سے پھر خون نکل آتا ہے. اسی طرح بعض دفعہ بظاہر انسان دین پہ آ چکا ہوتا ہے, کچھ کام بھی دین کے کرتا ہے, لیکن بھی اندر وہ کفر کی اور نفاق کی اور گناہوں کی محبتیں ہوتی ہیں. تو یہاں کچھ ایسے ہی لگتا ہے کہ مسلمانوں کو وقتی شکست ہوئی اور کچھ لوگ خوش ہو گئے. ابو سفیان نے کہا بن کی بھگدڑ سمندر سے پہلے نہ رکے گی, یعنی اب مسلمان بس سمندروں کی طرف ہی بھاگیں گے. اور صفوان کے ایک بھائی نے کہا جادو باطل ہو گیا, یعنی ابھی تک جو فتح کا نشہ تھا یا یہ جادو کرتے تھے آج ختم ہو گیا. اور اس کے ایک اور بھائی نے کہا محمد صلی اللہ علیہ وسلم اور اس کے ساتھیوں کی شکست کی خوشخبری سن لو, اب یہ اس کو کبھی نہیں جوڑ سکتے. مگر اس پر مشرق صفوان اور نو مسلم اکرمہ بن ابی جہل بگڑ گئے اور دونوں کو ڈانٹ پلائی. یعنی آپ دیکھیے جتنے موتنی باتیں یہاں سے بھی سمجھیے, جب سب کام ٹھیک ہو رہے ہوتے ہیں نا تو سب مطمئن ہو کے کام کرتے ہیں, جب کام خراب ہوتا ہے نا تو لوگ پھر اس طرح کی باتیں کرتے ہیں. آپ سوچیں نا, کوئی فنکشن ہے, پروگرام ہے آپ کے پاس ادھر. ایک تو یہ کہ پروگرام بہت اچھا ہوا, ڈسپلنڈ, آرگنائزڈ, آنے والوں کو عزت بھی ملی, جگہ بھی دی, کھانا بھی ملا, سیکھا بھی. اس دن بعد میں اگر بیٹھ کے ساتھی باتیں کریں, میٹنگ کریں, آپ دیکھیں گے تھکے بھی نہیں ہوں گے, خوش باش. تھکن نہیں ہوتی جب کام ٹھیک ہوتا ہے. لیکن خدا نخواستہ اگر کسی دن کے پروگرام میں بد نظمی ہو تو آپ دیکھیں گے کہ اینڈ پہ کام کرنے والوں کے مزاج بگڑے ہوتے ہیں, چھڑچھڑا پن, وہ اس کو باتیں, وہ اس کے کانوں میں کھسر پسر, میں نے پہلے سے یہ کہا تھا, میں نے اس کو یہ کہا تھا, یوں کھس 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 کرتے رہتے ہیں. تو گاڑی سیدھی چلتی ہے نا تو کوئی کچھ نہیں کہتا ڈرائیور کو, جو ہی جھٹکا لگتا ہے نا تو سب بولیں گے دیکھ کے چلنا تھا, آگے دیکھنا تھا, یہ تھا وہ ہے. تو یاد رکھیے کہ جب کوئی قوم یا کوئی آرگنائزیشن ترقی کرتے کرتے کسی بمپ سے گزرے, اس وقت ساتھیوں کی پہچان ہو جاتی ہے کہ کون کس وقت کیا سوچتا ہے. بہت سارے لوگ ہوتے ہیں جو آپ کے ساتھ ہوتے ہیں لیکن دل سے ساتھ نہیں ہوتے, مجبوری ہے, ان کے پاس اور کوئی آلٹرنیٹ نہیں, کچھ تو کرنا ہے نا دین کے نام پہ کرنا ہے. ایسے لوگ ایسی مشکل چیزوں میں پھر چھٹ جاتے ہیں, ایک جھٹکا لگتا ہے اور وہ ہٹ کے الگ ہو جاتے ہیں. تو ہمیشہ اپنے لیے اللہ سے دعا کریں کہ ہم دکھ سکھ کے ساتھی ہوں. خرابی ہے تو ٹھیک کیجئے, اس کا نام لے کر الگ ہو کے کسی کونے میں بیٹھ جانا یا کچھ اور کرنے لگ جانا یہ فطرت کے بھی خلاف ہے. آپ دیکھیے کہ جب شادی ہوتی ہے تو کیا کوئی عورت کہہ سکتی ہے کہ میرے شوہر میں کوئی خرابی نہیں, میرے سسرال کے گھر میں ہر چیز ٹھیک ہے؟ نہیں, رہتی ہے نا, اصلاح کرتی ہے, کہیں اپنا رنگ دیتی ہے, کبھی ان کا لیتی ہے, دکھ سکھ ان کا ساتھ ہے. بالکل اسی طرح سے انسان جس جگہ پہ بھی آ کے بیٹھتا ہے اس کا دکھ سکھ, اس کا ہر معاملہ اس کے ساتھ ہونا چاہیے, ورنہ یہ خیانت ہوگی. اور بہت جلدی وفاداریوں کو بدل لینا بندے کو بے چین بھی کرتا ہے, کیونکہ ہمارے اپنے اندر بھی تو ایک عدالت لگی ہوئی ہے نا, اور اس کی وجہ سے پھر اضطراب ہوتا ہے. یہاں آپ نے دیکھے بڑے بڑے نام سنے ہیں نا, فتح مکہ کے موقع پہ مسلم ہوئے, ساری زندگی اسلام کے خلاف آئے, فتح مکہ کے موقع پہ اب کوئی صورت نہیں رہی, مسلمان ہو گئے. لیکن ابھی بھی دل میں کہیں نہ کہیں ایسا کوئی جہالت کا رنگ دکھتا ہے جو اس جھٹکے کے موقع پہ زبان کے اوپر آ گیا. بہرحال نبی صلی اللہ علیہ وسلم کا ان حالات میں کیا ریئیکشن تھا اس کو دیکھتے ہیں. یہ ہے اصل میرے اور آپ کے عمل کی بات. لوگ تو باتیں کرتے ہیں, ان کو چھوڑ دیں, اچھا بھی کوئی کہے گا, کوئی برا بھی کہے گا. آپ اچھا کام کریں گے تو بھی لوگ آپ کو बुरा कहेंगे, बुरा करेंगे तो फिर हो सकता है कम बुरा कहें। असल ये देखना होता है कि जो मेन स्ट्रीम है उसके अंदर इस बात का क्या असर है। हालात बिगड़े, अब अल्लाह के नबी बिगड़े कि नहीं बिगड़े, नहीं। आपका ताल्लुक है तो ना सिर्फ ये कि आप थोड़े से अंसार और महाजरीन के साथ साबित कदम रहे, बल्कि आप दुश्मन की तरफ बढ़ने के लिए खच्चर को एड़ लगाते और फरमाते जा रहे थे, अनन नबी युला कदिब अनबन अब्दुल मुत्तलिब, मैं नबी हूँ झूठा नहीं, मैं अब्दुल मुत्तलिब का बेटा हूँ। यानी कि मैंने ये झूठ नहीं बोला कि अल्लाह मदद करेगा। ये जो ऊपर बात हुई ना कि आज जादू बातिल हो गया, उसकी तरफ भी इशारा है कि अल्लाह ने नबियों की मदद का वादा किया है, तो मुझे यकीन है कि मदद हमारी ही होगी। अबू सुफियान बिन हारिस ने आपके खच्चर की लगाम पकड़ रखी थी, हजरत अब्बास ने रकाब थाम रखी थी ताकि दुश्मन की तरफ तेजी से ना जाएं। चुनाचे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम खच्चर से उतर गए और अपने रब से दुआ की और मदद मांगी, और हजरत अब्बास को, जिनकी आवाज़ खासी बुलंद थी, हुक्म दिया कि आपके सहाबा को पुकारें। हज़रत अब्बास ने पुकारा, अपनी आवाज़ से वादी भर दी, ऐ दरख्त वालो, बैते रिजवान वालो, कहाँ हो। यहाँ से देखिए कि एक बहुत ही खूबसूरत नुक्ता है कि बाज़ दिनों में, बाज़ हालात में लोग बहुत सारे वादे कर चुके होते हैं, बड़ी बड़ी बातें कर चुके होते हैं, तो जब भी कभी उनके पाँव लुढ़कने लगें तो उनको उनकी पिछली कुर्बानियाँ याद दिलाई जाएँ, पिछली मेहनतें। बस आप देखिए कि जैसे अब हमारा ये स्कूल है ना, तो अब अल्हम्दुलिल्लाह सब साथी इसके लिए कोशिश करते हैं, लेकिन कभी बशरी तकाजे से सुस्ती आने लगे, कमज़ोरी आने लगे, तो फिर हमारा क्या फ़र्ज़ बनता है कि हम एक दूसरे को याद दिलाएं कि याद करो ये स्कूल कैसे लिया था, वो कुर्बानियाँ तुम्हें अपनी याद हैं जो तुमने दी थी, वो मेहनत, वो माल, वो वक्त क्या लगाया था। तो आप देखते हैं कि इसके साथ एकदम सोए हुए जज्बे उभर जाते हैं ना, तो फिर इंसान के अंदर गर्मी आती है। हम इंसान हैं, कभी एक जैसे नहीं रहेंगे, याद रखिए। एक जैसी हालत तो मुर्दगी की होती है, तो लिहाजा ऊंच नीच हो सकती है, लेकिन असल काम नहीं छूटना चाहिए और बेहतरी की कोशिश करते रहना चाहिए। बहरहाल जूं ही ये आवाज़ सुनी, अब आप खुद सोचें ना अपने ऊपर ले, कोई आपको इस तरह पुकारे और बैते रिजवान वालों, उस दिन तो क्या बैत की थी कि हम तो मौत पे बैत करते हैं, बगैर हथियारों के लड़ने को तैयार थे, आज तो फिर भी तैयारी करके आए हुए हैं। खैर, ये बात सुनकर वो इस तरह मुड़े जैसे गाय अपने बच्चों पर मुड़ती है, वो कह रहे थे हाँ हाँ आए आए। इसी तरह जब 100 आदमी जमा हो गए तो आपने दुश्मन का सामना किया और लड़ाई शुरू कर दी। इसके बाद अंसार की पुकार शुरू हुई, फिर बनुल हारिस बिन खजरज में महदूद हो गई। इधर मुसलमान दस्ते एक के पीछे एक आते चले गए, यहाँ तक कि आपके गिर्द बड़ी जमात जमा हो गई, और अल्लाह ने अपने रसूल और मोमिनीन पर सकीनत नाजिल की और अनदेखा लश्कर उतारा। चुनाचे मुसलमानों ने पलट कर हमला किया और धुआंधार जंग शुरू हो गई। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अब चूल्हा गर्म हो गया है। फिर आपने एक मुट्ठी मट्टी लेकर कौम के चेहरे पर मारी और फरमाया, शाहतिल वुजूह, चेहरे बिगड़ जाएं। इस मट्टी से इनकी आंखें भर गईं। इसके बाद इनकी धार, कुंद और इनका काम पछड़ता ही चला गया। मुराद ये कि उनका जोश टूट गया और उनका जोर ख़त्म हो गया, यहाँ तक कि वो पूरा गंदा होकर भाग चले और मुसलमानों ने मारते पकड़ते इनका पीछा किया। चुनाचे औरतों बच्चों को पकड़ लिया और बहुत से फौजियों को भी गिरफ्तार कर लिया। इस दिन खालिद बिन वलीद रज़ियल्लाहु अन्हु को भी बहुत से ज़ख़म आए और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के साथ अल्लाह की इनायत देखकर बहुत से मुशरिकीन मक्का मुसलमान हो गए। ये है असल बात। दिन तो बदलते ही रहेंगे, कभी धूप, कभी छांव, कभी गर्मी, कभी सर्दी, लेकिन फतूहात और कामयाबियाँ बहुत सारे लोगों को दीन की तरफ ले आती हैं। शुरू में ऐसा हो सकता है, लेकिन आए हुए लोगों को फतूहात की वजह से नहीं जमना, हर हाल में दीन पे जमना है। और यहाँ से आपने देखिए कि एक और चीज़ भी समझ आती है कि मैदान जंग में हालात कभी भी बदल सकते हैं, जंग पांसा पलट सकती है। असल में ये अल्लाह ने झटका दिया था। आप इंशाअल्लाह ताला कुरान पाक में पढ़ेंगे इसके बारे में, सूरह तौबा में आयतें आती हैं कि वही साजबतकुम कसरतुकुम, जब तुम्हें अपनी कसरत का मान होने लगा, तो जब मुसलमानों में कोई कमी आती है। आपने अगर आज ये बात सुनते वक्त गज़वे अहद को याद किया हो तो बहुत ही खुशी की बात है। उस दिन भी झटका पड़ा था और उसकी वजह क्या थी? रसूल की नाफरमानी। लीडर ने जो कहा कि जगह खाली ना हो, वो जगह खाली हो गई, तो जीती हुई जंग शिकस्त में बदल गई। उधर हालात ऑपोजिट थे, ओहद में पहले फतह हो रही थी, फिर बाद में शिकस्त हुई। यहाँ हुनैन में शुरू में शिकस्त हुई, बाद में फतह हुई। यहाँ वजह क्या थी कि लोग शुरू ही में दुश्मन के हुलारे में आ गए और घर से ही एक मान लेके चले थे, अब तो हम बहुत सारे काम कर चुके हैं, अब बड़ा तजुर्बा हो गया। कभी कभी ऐसा बड़ा बोल मुँह से निकलता है ना, बहुत आसान है जी, बहुत प्रोग्राम कर लिया, आप तो बहुत आसानी से, कोई नहीं कोई बात नहीं, 15 मिनट पहले आएंगे सब काम कर लेंगे। पता चला उसी 15 मिनट में कुछ ना कर सके और सारा प्रोग्राम प्रॉब्लम मुश्किल में आ गया। तो हमारे लिए इसमें अमल की बात यह है कि कभी अपने असबाब और अपने जोरे बाजू पे मान नहीं करना, मदद अल्लाह से मांगे, फिर वो आपकी टूटी हुई तलवारों में भी जम हम डाल देगा, वरना चमकती हुई तलवारें भी कुंद हो जाती हैं जब बंदे को अल्लाह की बजाय अपने हाथ पे मान होने लगता है। और अगली बात इससे ये पता चलती है कि कभी भी हालात की अबतरी देखकर मायूस नहीं होना कि कुछ नहीं होगा। शैतान का एक बहुत बड़ा धोखा है, जब कुछ अरसा इंसान कोई नेकी का काम कर लेता है ना, तो फिर उसको मायूस करता है, देखो ये भी नहीं ठीक हो रहा, इतना रोज़ निकल के आते हैं, ये हो रहा है वो रहा है, ये भी ख़राब ये भी ख़राब ये भी ख़राब। असल में शैतान क्या चाहता है कि सब बंद करके सो जाओ जाके घर में, हालांकि ये नहीं इंसान सोचता चलो ख़राब हो रहा है, हो तो रहा है ना, कल तक तो हो भी नहीं रहा था। तो हमेशा अपने अंदर के नफ्स से लड़िए, पॉजिटिव बात लेके आइए सामने, हमेशा बेस्ट के लिए तैयार रहें, तैयारी पूरी बेहतरीन करें, अपनी कमी ना हो। अगर आपकी वजह से कमी है तो फिर तो आप कभी खुद को माफ़ ना करें, लेकिन पूरी कोशिश के बावजूद अगर कहीं कमी आ जाती है तो फिर के कोई बात नहीं, अगली दफ़ा अच्छा करेंगे, इससे अच्छा होगा इंशाल्लाह, अगली क्लास में और होगा, अगले में ये होगा, तो इंशाल्लाह आप देखेंगे कि फिर हालात पलट जाएंगे। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने मुट्ठी भर जब मट्टी मुंह पे डाली और कहा शाहतिल वजू, तो उनसे फिर उनकी आंखें भर गई। ये भी देखिए, जहाँ तीर तलवार काम नहीं करते, अल्लाह मट्टी को भी बुलेट बना देता है। दुआ ये कीजिए कि अल्लाह ना साथ छोड़े, लोगों के साथ रखने रहने या लोगों के साथ छोड़ने से कुछ भी नहीं होता, सिर्फ मोहरे हैं, आप खुद भी कमज़ोर, जो आपका साथ देते हैं वो भी कमज़ोर, आपकी कमज़ोरियों में अल्लाह की मदद भर गई तो बस आप अकेले भी वो बड़ा काम कर लेंगे जो बड़ी बड़ी कौमें नहीं कर पाती। इस तरह आप देख सकते हैं कि मुसलमानों को फतह हासिल हुई,